ناظرین السلام علیکم، میں لباس عزیزی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح بخیر و عافیت ہوں گے. آج فرزند رسول حضرت امام زین العابدین علیہ الصلوۃ والسلام کا یوم شہادت ہے، اس مناسبت سے آپ سب کی خدمت میں تعزیت پیش کرتے ہیں. ہمارے آج کے پروگرام کا موضوع ہے مصر کی تازہ ترین صورتحال، جس پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. ناظرین، آپ جانتے ہیں کہ پچھلے برس انہی دنوں مصر میں تحریک، یا یوں کہا جائے کہ عوامی تحریک اور اسلامی بیداری کی تحریک اپنے عروج پر تھی، اور 27 دنوں تک عوامی جد جہد کے بعد بالآخر وہ ڈکٹیٹر جو ایک عرصے سے، یعنی تقریباً 3 عشروں سے عوام پر مسلط تھا، جس کا نام حسنی مبارک تھا، اس نے اقتدار بہرحال عوامی دباؤ کے سامنے آ کر چھوڑ ہی دیا، اگرچہ اس نے عوام کا بڑے پیمانے پر قتل عام کیا اور ان کا خون بھی بہایا. لیکن جب حسنی مبارک گیا تو عام خیال یہی تھا کہ شاید اب مصری عوام بہت جلد اپنے اہداف اور اپنی امنگوں کو حاصل کر لیں گے، لیکن جس طرح سے فوج نے مداخلت کر کے اقتدار اپنے ہاتھ میں لیا اور اس کے بعد جھوٹے وعد و وعید کر کے اقتدار کو طول دینے کی کوشش کی، اور اس عرصے میں، یعنی حسنی مبارک کی برطرفی کے بعد سے لے کر آج کے دن تک جس طرح سے فوج نے اپنا کردار ادا کیا ہے، تو اسے اب مصری عوام فوج اور حسنی مبارک کو ایک ہی سکے کے دو رخ کے طور پر دیکھتے ہیں. اور مصری عوام کا تو اب یہاں تک کہنا ہے کہ فوجی حکمراں محمد حسین طنطاوی اور حسنی مبارک میں کوئی فرق نہیں. اگر کوئی فرق ہے تو صرف اتنا کہ حسنی مبارک اپنے سیاسی مخالفین سے جیلوں میں سلوک کرتا تھا اور ان کو جیلوں میں ہلاک کرتا تھا، اور محمد حسین طنطاوی کی حکومت اور اس کے کارندے کھلے عام سر عام سڑکوں پر بے گناہ اور نیت شہریوں کا خون بہا رہے ہیں. چنانچہ گزشتہ 5 دنوں سے جو ایک نئی لہر اٹھی ہے عوامی تحریک کی، اس میں آج تک کی اطلاع کے مطابق 15 سے زائد عام شہری مارے جا چکے ہیں اور سینکڑوں دیگر زخمی ہوئے ہیں. اور دو روز قبل جس طرح سے خواتین پر فوجیوں نے تشدد کا مظاہرہ کیا، اس کو پوری دنیا نے اپنی آنکھوں سے دیکھا، اور اس کی پوری دنیا میں مذمت کی جا رہی ہے، عالمی سطح پر اس کی مذمت کی جا رہی ہے. یہ سب کچھ ایک ایسے وقت ہو رہا ہے، اور فوجی کارندوں کے ہاتھوں تشدد کا یہ سلسلہ ایک ایسے وقت شدت اختیار کر گیا ہے جب مصر میں پارلیمانی انتخابات ہو رہے ہیں. پہلے دور کے انتخابات میں واضح طور پر اسلام پسند جماعتوں کو برتری حاصل ہوئی ہے، اور دوسرے دور کے انتخابات میں بھی یہی سننے میں آ رہا ہے کہ اس میں بھی اسلام پسند جماعتوں کو کامیابی ملنے والی ہے. اس وقت چلتے ہیں لندن اسٹوڈیو، جہاں پر موجود ہیں ممتاز دانشور اور سینئر تجزیہ نگار پروفیسر محمد عارف. پروفیسر صاحب السلام علیکم.
وعلیکم السلام.
پروفیسر صاحب، فوجی حکومت کے ہاتھوں جس طرح سے مظاہرین کو کچلا جا رہا ہے گزشتہ 4-5 دنوں کے دوران، جس تیزی سے سرکوبی میں شدت آئی ہے، اس کے پیچھے کیا محرکات آپ دیکھ رہے ہیں؟
دیکھیے، پہلی بات تو یہ ہے جو تشدد فوج کر رہی ہے وہ 30 سال میں مبارک نے اتنا نہیں کیا تھا جتنا انہوں نے 12 مہینے میں کیا ہے. ہزاروں سویلین جو ہیں وہ جیلوں میں ہیں اور ان کے اوپر تشدد کیا جا رہا ہے، اور بہت سے جو مظاہرہ کرنے والے لوگ ہیں جو امن امان کے ساتھ مظاہرہ کر رہے تھے ان کے اوپر تشدد کیا جا رہا ہے. کل یا پرسوں کی جو رپورٹیں ہیں 2-3 کی، فوجی جو تھے وہ ان کو پکڑ کے لے جاتے تھے کیبنٹ की बिल्डिंग में और उन पर सख्त तशद्दुद किया जा रहा था। एक उनमें से बहुत मशहूर फुटबॉलर था, उसके ऊपर बहुत उन्होंने तशद्दुद किया। एक बूढ़ी औरत थी जो कि खाना दे रही थी मुजाहिरीन को, उनके ऊपर सख्त तशद्दुद किया। इसके साथ साथ एक आलिम जो थे वो अल-अज़हर के थे, वो भी मुजाहरे में थे, उनको गोली मार दी उन्होंने, उनका नाम था इफ़त। तो इस तरह से अब तक जो है वो 15 लोग मारे जा चुके हैं और 500 आज की खबर है, 500 लोग अब तक जख्मी हो चुके हैं। और जिस तरह से उन्होंने औरतों के साथ बर्ताव किया वो तो किसी भी महजब कौम के लोग अपने औरतों के साथ नहीं करते हैं, और इस्लाम में तो सख्त इसकी मना दी है। तो जो हरकतें फौज कर रही है उसके महरकात ये दो हैं। एक तो यह है कि फौज अपनी पावर देना नहीं चाहती है। ये दौर है, मुबारक तो चला गया लेकिन उसकी हुकूमत अब भी कायम है, और वो लोग जो मुबारक के साथ थे, जिनके जिनके कंधे पर वो बैठ करके हुकूमत किया करता था, वो आज भी पावर में हैं और वो उस पावर को छोड़ना नहीं चाहते हैं। उसकी वजह कई है। एक तो वजह यह है कि वो वहाँ की जो फौज है वो सिर्फ फौज नहीं है बल्कि वो बिजनेस में इन्वॉल्व है, वो तमाम कॉरपोरेशंस चला रही है, एग्रीकल्चर में इन्वॉल्व है और बेइंतहा करप्शन उसके अंदर है। दूसरी तरफ अमेरिकन जो हैं वो मुसलसल फौज से ताल्लुक रखे हुए हैं, उनकी रोज़ कंटैक्ट है फौज के साथ। एक तरफ अमेरिकन कहते हैं कि इंसानी हुकूक की बात करते हैं और कंडम करते हैं जो हो रहा है, दूसरी तरफ वो फौज से कहते हैं कि जो पावर है, जो ताकत है, वो आवाम को मत देना, क्योंकि इजिप्ट जो है वो अब आखिरी मुल्क रह गया है उनके लिए उस इलाके में, जिसके जरिए वो अपनी मनमानी कर सकते हैं मिडल ईस्ट में, और इसराइल की भी मदद कर सकते हैं। तो इजिप्ट जो है वो मिस्र इंतहाई इम्पॉर्टेंट मुल्क है अमेरिकनों के लिए, और 1.3 बिलियन डॉलर्स जो अमेरिकन देते हैं इजिप्ट को, वो इजिप्ट की फौज का एक तिहाई खर्च जो है पूरा करती है। तो अमेरिकनों का बहुत ज़्यादा असर है, और वो दो जमानों से बात कर रहे हैं। एक तरफ आवाम के लिए, दुनिया के लिए, कि हम साहब ह्यूमन राइट के लिए हैं और उनको जुल्म नहीं करना चाहिए और ये नहीं करना चाहिए वो न, और दूसरी तरफ वो फौज से कह रहे हैं कि तुम हरगिज पावर हैंडओवर न करना। जहां तक फौज का ताल्लुक है, वो अगर पावर भी हैंडओवर करना चाहती है तो वो ऐसा दस्तूर बनाएगी जिसमें कि प्राइम मिनिस्टर कमजोर होगा, पार्लियामेंट कमजोर होगी और फौज की बालादस्ती होगी। और फौज ने पहले ही अपने जो रिकमेंडेशन भेजी हैं उसमें कहा है कि फौज का जो बजट है वो पार्लियामेंट में डिस्कस नहीं किया जाएगा, और जो कॉन्ट्रैक्ट वो साइन करेगी फौज दूसरे मुल्कों से वो भी सीक्रेट रहेंगे और पार्लियामेंट का उसमें कोई दखलंदाजी नहीं होगी, और फौज जब चाहे गवर्नमेंट को तब्दील कर सकती है। तो ये तो जमहूरियत नहीं हुई, ये तो वही डिक्टेटर है जो कि डिक्टेटरशिप है जो कि मुबारक के ज़माने में थी, और वही वो जारी रखना चाहते हैं। लेकिन फौज जो गलती ये कर रही है कि उसको ये नहीं पता कि लोग अब जाग चुके हैं, अब पूरी सिर्फ ताकत के जरिए उनको दबाया नहीं जा सकता। आज वो लड़की की जो फोटो छपी है जिसके साथ, जिसको वो घसीट रहे हैं और जिसके ऊपर जुल्म कर रहे हैं, वो अब सारी दुनिया में देखी गई है, सारी दुनिया में देखी गई है। कोई अखबार दुनिया का नहीं है, कोई टेलीविजन चैनल ऐसा नहीं है दुनिया का जिसने उसको न दिखाया हो, और उससे बिल्कुल जाहिर हो जाता है कि फौज सिर्फ ताकत के जरिए अवाम को कुचलना चाहती है और उनके इनकलाब को नाकाम करने कोशिश करना चाहती है। एक बात आप याद रखें कि इस्लाम और डेमोक्रेसी जो जदोजहद है मिल करके एक इनकलाब लाते हैं, और वो मिस्र के अवाम आज कर रहे हैं, और फौज के शायद ये नहीं समझ पाई है कि फौज का कोई प्लान नहीं है, कोई उनके पास आइडियाज नहीं है, कोई उनके पास कोई आगे ले जाने के लिए मिस्री आवाम की जमहूरियत को ले जाने के लिए कोई उनके पास ख्यालात नहीं है। वो सिर्फ अब ताकत इस्तेमाल कर रहे हैं, और उनके पीछे जो है वो अमेरिकन जो है वो कह रहे हैं कि पावर हरगिज हैंडओवर न करना, क्योंकि अगर इजिप्ट निकल जाए तो उससे इसराइल की पोजीशन और बहुत ज्यादा कमजोर हो जाएगी।
जी प्रोफेसर साहब, मैं फिर हाजिर हूँ आपकी खिदमत में।
इसराइल को
जी बहुत शुक्रिया आपका।
के लिए मिस पर उनका असर बहुत जरूरी है।
जी बहुत शुक्रिया आपका। चलते हैं पाकिस्तान, जहां पर टेलीफोन लाइन पर मौजूद हैं सीनियर तर्ज निगार प्रोफेसर शकील सिद्दीकी साहब। صدیقی صاحب السلام علیکم.
جی وعلیکم السلام.
صدیقی صاحب جیسا کہ مصری فوج کا یہ مطالبہ ہے کہ جو دستور ہوگا اس کے مطابق گویا جو پارلیمنٹ میں بجٹ پیش کیے جانے کی بات کی جا رہی ہے کہ اس میں فوج کا بجٹ پیش نہیں کیا جائے گا، یا اسی طریقے سے ہم جس ملک سے بھی چاہیں گے معاہدہ کریں گے وہ کیا کہتے ہیں سیکرٹ ہوگا، اور جو سب سے اہم بات ہے وہ یہ کہ فوج جب چاہے گی پارلیمنٹ اور حکومت کو برطرف کر سکتی ہے. یہ اس طرح کا کوئی دستور یا آئین بنانے کی کوشش کری مصری فوج، کیا آپ سمجھتے ہیں کہ عوام جنہوں نے ظاہر گھٹن کے ماحول سے نکلنے کے لیے ہی اتنا بڑا انقلاب کیا ہے اور حسنی مبارک کا تختہ جو ہے الٹا ہے، وہ فوج کے اس طرح کے دباؤ یا اس کے اس طرح کے مطالبات کو تسلیم کریں گے یا گھٹنے ٹیکیں گے؟
جی بسم اللہ الرحمن الرحیم. اصل میں مسلم دنیا کا یہ ایک بڑا المیہ رہا ہے کہ اس کے بیشتر ممالک پہ یا تو خاندانوں کا ایک تسلط ہے، اور جہاں خاندان نہیں ہے تو وہاں فوجی آمریت جو ہے وہ مسلط ہے، اور دونوں کی جو ذہنیت یا ذہنی سانچہ ہے وہ بالکل یکساں ہے، اور ان کے ذہنی سانچے میں کہیں بھی عوام کی پذیرائی یا عوام کی خواہشات یا عوام کی مرضی کا کوئی دخل نہیں ہے. تو یہ اصل میں ایک وہ بنیادی بات ہے جو ہمیں سمجھ لینی چاہیے کہ مسلم دنیا کے اندر یہ ایک گزشتہ 100 سال کی تاریخ ہے جس میں ہم دیکھ رہے ہیں کہ خاندانی راجواڑے اور فوجی آمریت ان کا مستقل جو ہے وہ تسلط جو ہے وہ عوام پر قائم ہے. یہ جو 100 سالہ گھٹن ہے، یہ 100 سالہ گھٹن جو ہے اب وہ بتدریج ختم ہو رہی ہے، اور عوام جو ہے وہ اس گھٹن کو برداشت کرنے کے موڈ میں قطن نہیں ہے. چنانچہ ایک پہلو سے اور بھی دیکھیے کہ جہاں پر اگر خاندانی تسلط نہیں ہے، خاندانی رجواڑے نہیں ہیں، فوج نہیں ہے، تو وہاں پر ہم یہ دیکھتے ہیں کہ استعمار کے جو کٹپتلی ایجنٹ ہیں وہ بیٹھے ہوئے ہیں، اور استعماری ڈکٹیشن کے ذریعے جو استعمار کے عزائم ہیں، اس کے ایجنڈے ہیں، ان کو پورا کرتے ہوئے نظر آ رہے ہیں. تو یہ تینوں جو زاویے ہیں، ان تینوں زاویوں کے اندر ایک بنیادی درار جو ہے وہ واقع ہو چکی ہے، اور وہ درار جو ہے وہ عوام نے ڈال دی ہے. چنانچہ آپ دیکھیے کہ اس کا آغاز ایران سے ہوا، اور پھر یہ چلتے چلتے جو ہے وہ افغانستان میں، اور اس کے بعد پھر ترکی میں، اور پھر پورے مڈل ایسٹ کے اندر جو ہے یہ لہر جو ہے وہ ایک سونامی بن کر جو ہے ابھر رہی ہے. تو مصر کے جو حالات داخلی حالات ہیں اس کے تناظر میں جس طرح سے ایک انقلاب رونما ہوا ہے، ایک انقلاب برپا ہوا ہے، اور استعمار کا جو کٹپتلی ایجنٹ تھا حسنی مبارک، جس طرح سے اس کو شکست اور اس کو جس طرح سے جو ہے وہ پسپائی ہوئی ہے، اس کے بعد اگر مصر کی فوج کے دماغ کے کسی گوشے میں یہ خیال ہے کہ وہ اپنی منمانی کر سکے گی اور اپنی مرضی کے ذریعے سے جو ہے وہ دستور کو اور پارلیمان کو اور مالیات کو کنٹرول کرے گی، تو میرے خیال سے یہ جو ہے مصری فوج کی خام خیالی ہوگی. اس کی بنیادی وجہ یہ ہے کہ مصر میں اخوان کی کامیابی کے بعد اب جو کچھ پیش رفت ہو رہی ہے اس میں تو براہ راست فوج کو حزیمت اٹھانا پڑ رہی ہے، اور مصری عوام جو ہے وہ فوج کو یہ باور کرانے میں میرا خیال سے بڑی حد تک کامیاب ہو چکے ہیں کہ فوج جس زاویے سے سوچ رہی ہے وہ زاویہ جو ہے وہ قطن مصری عوام کے لیے قابل قبول نہیں ہو. اچھا میں یہاں ایک بات کی اور وضاحت کر دوں، اور وہ یہ ہے کہ دیکھیے فوج کیا خود یہ چاہتی ہے یا فوج سے یہ کرایا جا رہا ہے کہ وہ جو ہے اختیارات اور اقتدار اعلیٰ عوام کو دینے کے بجائے جو ہے وہ اپنے پاس رکھنا چاہتی ہے، کیونکہ اس بات کا امکان بہرحال مسترد نہیں کیا جا سکتا کہ اس وقت جو مصری فوج کا تناظر ہے اور جو مصری فوج کی مینٹلٹی ہے اس کے پس پردہ جو ہے وہ استعماری قوتیں کار فرما ہوں گی. تو امریکہ اس طرح سے تو ایک اپنا اڈا خالی نہیں کر سکتا، کیونکہ دیکھیے مصر کے ہاتھ سے چلے جانے کی نتیجے میں صہیونیت کو جو خطرہ لاحق ہو گیا ہے، اور جس طرح سے فلسطین کی آزادی کے امکانات اور فلسطین کے اندر انقلاب کے امکانات بڑھ رہے ہیں، اور جس طرح سے اسرائیل پسپا ہو رہا ہے
جی،
اس پورے پس منظر میں اس بات کو ہم رول آؤٹ نہیں کر سکتے کہ یہ اصلاً जो है वो मिस्री फौज की ख्वाहिश है या मिस्री फौज अमरीकी इस्तेमार के इशारे पर ऐसा कर रही है। अगर अमरीकी इस्तेमार के इशारे के ऊपर ये जो पूरा तर्ज अमल मिस्री फौज ने अख्तियार किया है तो मेरे ख्याल से ये और ज्यादा मुहिक साबित होगा, इसलिए कि अवाम के साथ अगर मिस्री फौज ने इस मरहले पर कोई कन्फ्रंट किया तो मैं समझता हूँ कि अवाम मिस्री अवाम का जो मूड है वो इस चीज को कबूल नहीं करेगा कि अख्तियारात और अवाम की कुव्वत और ताकत अवाम के फैसले। देखिए सॉवरन जो है वो पार्लियामेंट होगी और सॉवरन जो है वो पार्लियामेंट होगी जिसको अवाम मुंतखब करेंगे, तो फौज की जो हैसियत है मिस्री फौज हो या इस्लामी ममालिक के किसी भी मुल्क की फौज हो वो तो एक तनख्वाहदार सिपाही की फौज होती है ना, तो तनख्वाहदार सिपाही को तो ये अख्तियार नहीं पहुंचता कि वो अवाम की मर्जी और अवाम के फैसलों को बिल्डोज करे। तो मैं ये समझता हूँ कि अगर इस तरह की हदगर्मी का मुजाहरा मिस्री फौज कर रही है तो ये मिस्री फौज के लिए कदम भी जो है वो किसी तरह से भी आप साबित नहीं कर सकते कि ये अच्छा फैसला होगा।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ। प्रोफेसर आरिफ साहब, आप देखें कि शाम जिसके बारे में कोई शक व शुबा नहीं है कि वो फिलिस्तीनियों का हामी और इसराइल का मुखालिफ है, और जाहिर है कि यही वजह है, शाम का यही एक मौकफ है जिसकी बिना पर उसे गुज़श्ता कई बरसों से या कई दहाइयों से कहा जाए अमेरिका के एताब और अमेरिका की तरफ से तरह तरह की धमकियों तरह तरह की मुश्किलात का सामना करना पड़ा है। अब जब इलाके में इस्लामी बेदारी की लहर पैदा हुई तो इस लहर को दूसरे रंग देने के लिए जिस तरह से शाम में बेचैनी पैदा कराने की कोशिश की, जाहिर है कि ये मुसलमा सबूत हैं और टेलीविज़न पर वो सारे एतराफात दिखाए गए हैं कि किराए के एजेंटों को वहाँ पर भेजकर और शाम में बदमनी पैदा की जा रही है और उन एजेंटों को शामी अवाम का दर्जा दिया जा रहा है कि ये शाम के लोग हैं जो अपने मुतालबात दोहरा रहे हैं और अपने मुतालबात पेश कर रहे हैं। खैर, जिस तरह से शाम में बेचैनी पैदा की गई, बदमनी पैदा की गई, उसके पेश नज़र फौरी तौर पर अरब लीग जो हरकत में आ गई उसने ऐसे ऐसे इकदाम किए जो शाम के अवाम के खिलाफ और अमरीकी और इसराइली मफादात के हक में जा रहे हैं। बहाना यह है कि शामी हुकूमत अवाम पर जुल्म कर रही है, जबकि फौज जितनी मारी गई है शाम में उतने आम लोग नहीं मारे गए, तो जाहिर है कि फौज को मारने वाले अवाम नहीं हो सकते, वो अवाम दुश्मन अनासिर ही हो सकते हैं। ऐसे में अरब लीग ने तरह तरह के बयान दिए, करारदादें पास की और शाम के खिलाफ पाबंदियां आयद करने का फैसला किया, बहाना यह बनाया कि अवाम पर जुल्म हो रहा है जबकि ज्यादातर शामी फौजी मारे गए। तो क्या अरब लीग जिसका हेडक्वार्टर खुद मिस्र में है, काहिरा में है, उसको खुद मिस्र में होने वाले जुल्म और तशद्दुद का अंदाजा नहीं है या वो नहीं देख रही है?
उनको पूरा अंदाजा है, लेकिन अरब लीग जो है वो उन लोगों के ताबे है आज जो कि अमेरिका के खुद ताबे हैं, और इसलिए एक लेबनीज राइटर ने लिखा है अभी कि भाई इसको आप अरब लीग ना कहें, इसको आप यूएसए लीग कहें, क्योंकि वो कर रहे हैं जो अमेरिका उनसे करवाना चाहते हैं। वरना अरब लीग को सबसे पहले तो यमन में, बहरीन में और आपके ये क्या कहते हैं और मिस्र में दखलंदाजी करना चाहिए था, इसके बजाय उनको सिर्फ एक मुल्क मिला है, वो है सीरिया, क्योंकि सीरिया जो है वो लिंक है इसमें हमास में और हिज़्बुल्लाह में और दूसरे ईरान में और दूसरे इस्लामी ममालिक में, और वो जद्दोजहद जो हो रही है इसराइल के साथ उस पर सबसे आगे है वो, इसलिए उनको ये जरूरत पड़ी कि उसको किसी तरह से डिस्टेबलाइज करो और उस लिंक को, उस कनेक्शन को, उस कॉन्टैक्ट को तोड़ो इन तमाम मुल्कों के अंदर। सारा पॉलिसी यह है जिसमें अरब लीग जो है वो एक आलाकार बन रही है, यानी जो मुल्क वहां वोट दे रहे हैं कि शाम में जमहूरियत होना चाहिए, उन्होंने तो जिंदगी में इलेक्शन नहीं कराया अपने मुल्क के अंदर, जो है वहां इलेक्शन होते ही नहीं है, और वो बढ़ चढ़ के बात कर रहे हैं ह्यूमन राइट्स की कि सीरिया में इलेक्शन होना चाहिए। जहां तक कि लोग जो लड़ रहे हैं फौज के खिलाफ, उनको भाई आप पूछें हथियार किसने दिए, उनको ट्रेनिंग किसने दी, वो कहां से उनके पास पैसे आए, किसने उनको फाइनेंस किया, ये सारा काम जो है वो बाहर से हो रहा है। सारा उसका पर्पज यह है कि दमिश्क की शाम की हुकूमत को डिस्टेबलाइज करो, उसको मुस्तहकम करो और वहां ऐसी हुकूमत लाओ जो कि सऊदी अरब और अमेरिका की हाँ में हाँ मिलाए। ये सारा उनका गेम है और उसमें अरब लीग जो है वो एक बहुत इंपॉर्टेंट रोल अदा कर रही है और उसकी लीडरशिप उन लोगों के हाथ में है अरब लीग की, जो कि जिन्होंने इलेक्शन क्या इंसानी हकूक की का नाम भी नहीं सुना, उन लोगों ने अपने आवाम को हकूक देने की दूर की बात है, वो बढ़ चढ़ के वोट डाल रहे हैं, सिक्योरिटी काउंसिल से कह रहे हैं कि साहब वहां पर ह्यूमन राइट वायलेशन हो रहा है शाम में। तो ये एक बहुत दोगली पॉलिसी है और झूठ पर मुबनी है, ये सिर्फ अमेरिका की पॉलिसी है जिसको वो फॉलो कर रहे हैं और इसलिए अरब लीग की खुद अब जो साख है मुसलमानों में और खासकर अरबों में वो बहुत कम हो गई है। आम अरब जो है अब वो अरब लीग की तरफ नहीं देखता है, अरब लीग ने कोई मदद नहीं की है फलस्तीनियों की, इतने सालों में कोई मदद उन्होंने फलस्तीनियों की नहीं की है, किसी के बहबूद के लिए कोई काम नहीं किया उन्होंने और आज वो खड़े हो गए हैं इंसानी हकूक के लिए। पहले वो बहरीन में हकूक दिलाए लोगों को, पहले वो यमन में दिलाए हकूक आवाम को, तब वो आके बात करें किसी और मुल्क की। जो है मिस्र में आज हो रहा जो कुछ हो रहा है वो यानी 500 लोग जख्मी हो चुके हैं आज की खबर है आज तक जो है, और कम से कम 20 जो है 15-20 के दरमियान में लोग मारे जा चुके हैं, उसके ऊपर उनकी जबान नहीं खुलती, एक लफ्ज उन्होंने नहीं कहा मिस्र के अवाम के हकूक के लिए जो है, लेकिन सीरिया के लिए वो बढ़ चढ़ करके बोल रहे हैं। तो ये दोखली पॉलिसी है और झूठी पॉलिसी है, वो अपने अवाम में खुद जो है वो मकबूलियत खो रहे हैं अरब लीग वाले, और अरब लीग एक बस अमेरिका की माउथ पीस ऑर्गेनाइजेशन बन जाएगी जैसे कि वो दूसरी जमातें बनी हुई हैं उस इलाके में जो है। अच्छा, जहां तक मैं वापस शकील साहब की बात पर जाना चाहता हूं कि जहां तक अमेरिका का मसला है, वो तो ये चाहता है कि मिस्र में और तमाम तमाम मुल्कों में फौज और उसकी जो एलीट है जो अशराफिया है वो उनके कब्जे में रहे, उसके बाद कोई हुकूमत करे उनको कोई परवाह नहीं है, फौज उनका काम करे और अशराफिया उनका काम करे बस, और उसके बाद जो कोई हुकूमत करे उनको उसकी परवाह नहीं। और वही वो मिस्र में भी करना चाहते हैं कि एलीट और फौज जो है वो हुकूमत करे और उसके जरिए अमेरिका अपना असर कायम रखे उसके ऊपर।
जी शकील सदवी साहब,
जहां तक
जी बहुत शुक्रिया आपका
है, शाम की बात तो क्लियर हो गई और प्यूटिन ने बिल्कुल,
मैं फिर हाजिर हूँगा प्रोफेसर साहब। शकील सिद्दीकी साहब, आप ये देखें सितम जरीफी कि वो मुजाहिरीन जो इनकलाब लेकर आए, जो आगे की सिमत बढ़ रहे हैं, जिन्होंने डिक्टेटर का खात्मा किया और जिन्हें पूरी दुनिया इनकलाबी कह रही है, और जो इनकलाब की पासदारी के लिए अभी भी तहरीर स्क्वायर और वजारत उज़्मा के दफ्तर के सामने धरने पर बैठे हुए हैं, उनको मिस्र की फौजी हुकूमत के सरबराह इनकलाब दुश्मन करार दे रहे हैं, तो भाई इनकलाब का हामी है कौन?
ये बात बड़ी दिलचस्प है और मजाका खेज भी है। देखिए बात यह है कि इनकलाब के दाई और इनकलाब के अलमबरदार तो मिस्री अवाम ही थे, और वो वही अवाम है जो आज है मिस्र की सड़कों के ऊपर सरापा एहतजाज हैं उन कुवतों के खिलाफ जो हुस्नी मुबारक को जो है वो तहफ़ फराहम करते रहे और अमरीका के जो है वो गुनगाते रहे। तो देखिए बात यह है कि इस वक्त जो मिस्र की सिचुएशन है और इस सिचुएशन में जो मिस्री फौज एक मनफी किरदार अदा कर रही है, वो किरदार किसी तौर पर भी मिस्र के अवाम कबूल नहीं करेंगे जितनी उन्होंने अजीम शान जद्दोजहद की है। और एक मिस्र के अंदर जब्र को और मिस्र के अंदर जुल्म को एक मंतकी नतीजे तक पहुंचाया है, तो क्या कोई ये समझता है कि इसको अपने मंतकी अंजाम तक पहुंचने से पहले खत्म कर दिया जाएगा? नहीं, मेरा ख्याल से ये खाम ख्याली होगी और ये इनकलाब इंशाल्लाह बराबर साबित होगा। जिस तरह से इस्लाम पसंद कुवतें मिस्र के अंदर डोमिनेट कर रही हैं, जिस तरह से मिस्र के आवाम ने उन पर अपने इतमाद का इजहार किया है, तो ये जो यूनिफॉर्म में बूटों के अंदर लोग हैं और बंदूकों को हाथ में लिए हुए हैं और इस्तेमार के इशारे के ऊपर आवाम को पर जो जुल्म कर रहे हैं, ये तादेर कायम नहीं रह सकता है। और देखिए मैं यहाँ ये बात भी अर्ज कर दूं कि अगर फौज ने ताकत के बहिमाना इस्तेमाल के जरिए से और احتجاجیوں کو اور مظاہرین کو طاقت کے ذریعے سے پامال کرنے کی کوشش کی، تو مجھے اس بات کا اندیشہ ہے کہ یہ صورتحال اور ممالک میں اور سرایت کر جائے گی. یعنی یہ کہ دیکھیے، بات تیونس سے چلی تھی اور مصر تک پہنچ گئی، پھر مصر سے یمن تک پہنچ گئی، لیبیا، شام اس کی زد میں آ گئے. تو جو لوگ دانا و بینا ہیں ان کو یہ سمجھنا چاہیے، امریکہ کو اور مصری فوج کو باور کرانا چاہیے کہ دیکھو ابھی تک تو ان کے محلات محفوظ ہیں، لیکن اگر یہ ظلم ہوا تو یہ پھر محلات کوئی بھی قائم نہیں رہ سکیں گے. یہ پورا خطہ جو ہے وہ ایک انقلابی لہر کی موت کے اوپر ہے اور اس موت کو کوئی روک نہیں سکتا ہے.
جی پروفیسر عارف صاحب، آپ دیکھیں کہ ایک سال کا عرصہ ہو گیا اور حسنی مبارک کو گئے ہوئے بھی تقریباً ایک سال ہوا چاہتے ہیں، 12 مہینے تقریباً گزرا چاہتے ہیں. ابھی تک مصری عوام کو وہ اپنے مقاصد مکمل طور پر حاصل کیوں نہیں ہو پائے؟ بعض لوگوں کا کہنا ہے کہ قیادت کا خلا ہے، منظم قیادت نہیں. کیا آپ اس سے متفق ہیں؟
میں نہیں سوچتا ہوں کہ اب اس دور میں منظم لیڈرشپ کی ضرورت ہے. جس طرح لوگ آگے بڑھ رہے ہیں اور جس طرح وہ سیکریفائسز دے رہے ہیں، دیکھیے یہ جو آج ہو رہا ہے یہ 2005 میں، 6 سال پہلے مبارک رجیم نے پارلیمنٹری الیکشن کو میں غلبہ کرانے کی کوشش کی تھی، جس کے اوپر ہزاروں لوگ باہر نکل آئے تھے، اور اس وقت مبارک نے جو گنڈے تھے ان کو کرائے پر لیا تھا، اور کچھ لوگوں کو ریکروٹ جو تھے پولیس کے ان کو استعمال کیا تھا، جنہوں نے عوام پر ظلم کیا اور عورتوں پر بھی ظلم کیا تھا. وہ آج پھر وہی فوج کر رہی ہے جو کہ 2005 میں ان لوگوں نے کیا تھا جو ہے وہاں پر، تو یہ ریپیٹ ہے. اچھا ابھی جو ڈیمونسٹریشن ہوا ہے اس میں ایک الیکٹڈ ایم پی جو تھا وہ ابھی ریسنٹلی ابھی الیکٹ ہوا ہے الیکشن میں، وہ بھی ڈیمونسٹریشن میں تھا، اس کو فوج پکڑ کے لے گئی اور اس کو بہت مارا پیٹا اور اس سے کہا کہ تم کو نہ پارلیمنٹ بچا سکتی ہے نہ انقلاب بچا سکتی ہے، صرف ہم جو ہیں وہ حکومت کریں گے اور تم کو صرف ہماری بات سننا پڑے گی. یہ بات فوج کے افسروں نے کہی اس سے. ساتھ ہی ساتھ آج تک ایک بھی فوجی جو ہے گرفتار نہیں ہوا ہے جس نے ظلم کیے ہیں، ایک بھی فوجی ہے جس کے اوپر کوئی مقدمہ نہیں چلایا گیا ہے. ابھی تک فوج پوری طرح سے اس کو آزادی دے رکھی ہے کہ جتنی ظلم کر سکو کرنا چاہے کرے. لیکن دیکھیے جب قومیں اٹھ جاتی ہیں اور سمجھ لیتی ہیں کہ ان کا آبجیکٹیو اور ان کا کیا ان کو حاصل کرنا ہے، تو آپ ان کو روک نہیں سکتے ہیں. آج ہزاروں، کل ہزاروں عورتیں جو ہیں وہ سڑک پہ آ گئی تھیں، ہزاروں عورتیں، اور انہوں نے مظاہرہ کیا فوج کے خلاف. آج فوج کی حالت یہ ہے کہ اس کی ساکھ اور اس پر بھروسہ عوام کا بالکل اٹھ چکا ہے. آج فوج کی کوئی عزت عوام کے نظر میں نہیں ہے. پہلے لوگوں نے جب یہ لوگ نئے نئے آئے تھے تو لوگوں کو یہ بھروسہ تھا کہ 6 مہینے میں یہ جمہوریت قائم کر دیں گے اور اپنے بیرکوں میں چلے جائیں گے، لیکن اب کسی کو شک و شبہ نہیں ہے کہ وہ ایک جھوٹ تھا اور ان کا پورا ارادہ تھا کہ ہم پاور میں رہیں گے اور مبارک رجیم کے تمام پالیسیز کو ہم جاری رکھیں گے، اور اسی طرح کرپشن جا رہے گا جیسے پہلے تھا، اسی طرح ظلم ہوتا رہے گا عوام پر جیسے پہلے تھا، وہی غربت ہوگی، وہی افلاس ہوگا لوگوں کو، وہی ان کی پریشانیاں ہوں گی، اور اسی طرح ہم ان کو رکھیں گے. یہ لوگ یہی طے کر کے فوجی آئے، لیکن آج فوج کی جو ساکھ ہے وہ عوام کی نظر میں بالکل ختم ہو چکی.
بہت شکریہ آپ کا.
وہ فوج نہیں
بہت شکریہ
جس کی عزت کیا کرتے تھے فوجی.
جی
اب ان کی عزت ختم ہو چکی ہے، چاہے ٹنٹاوی ہوں یا
جی
ٹنٹاوی ہوں.
میں پھر حاضر ہوں گا آپ کی خدمت میں. چلتے ہیں پاکستان. صدیقی صاحب، دیکھیں یہ جو صورتحال ہے، مبصرین کا کہنا ہے کہ آج دوسرے مرحلے کے بھی انتخابات ہوئے، اس کے لیے ووٹنگ ہوئی. پہلے مرحلے کے جو نتائج آئے تو اس میں واضح طور پر اسلام پسند جماعتوں، خاص طور پر اخوان المسلمین کو سبقت اور کامیابی ملی، اور اس کے فوراً بعد تشدد عوام پر شروع ہو گیا، اور دوسرے مرحلے کے انتخابات سے پہلے بھی اور بعد میں بھی، اور جب انتخابات ہو رہے ہیں تو تشدد میں شدت آ گئی ہے. تو بہت سے مبصرین کا کہنا ہے کہ یہ سب کچھ اس لیے ہو رہا ہے کہ عوام اسلام پسند جماعتوں کو کیوں ووٹ دے رہے ہیں؟ آپ کتنے متفق ہیں اس طرح کے خدشات سے؟
اپنا سوال ریپیٹ کیجیے گا پلیز.
مبصرین کا کہنا ہے کہ فوج جو اس وقت ظلم کر رہی ہے مصری عوام پر, اس کی ایک وجہ یہ ہے کہ اس نے کیوں اسلام پسند جماعتوں کو منتخب کیا, کیوں انہیں ووٹ دے رہی. آپ اس خدشے سے کتنے متفق ہیں؟
نہیں دیکھیں, مسئلہ یہ نہیں ہے کہ کیا نام ہے اسلام پسند لوگوں کو ووٹ دینے کی وجہ سے فوج جو ہے ان کو نشانہ بنا رہی ہے. مسئلہ یہ ہے کہ یہ جو قوتیں مصر کے اندر اور مڈل ایسٹ کے مختلف خطوں کے اندر جو سامنے آ رہی ہیں, وہ دراصل اسلام پسند تو ہیں, لیکن اس وقت جو بین الاقوامی سیاسی منظرنامہ ہے اس میں جو سرمایہ داری ہے اور استعماری نظام ہے اس کے خلاف جو ایک لہر ہے اس کو روکنے کی یہ ایک ناکام کوشش ہے. تو میں یہ نہیں سمجھتا کہ یہ صرف اس بات کی سزا دی جا رہی ہے کہ جو لوگ اسلام پسند ہیں ان کو جو ہے وہ مارا جائے, بلکہ بات یہ ہے کہ وہ جو نظام گل سل گیا ہے جس کی آمادگاہ یورپ اور امریکہ تھا, اب اس نظام کی بقا کی ایک آخری جنگ ہے. آپ اس کو تہذیبی جنگ بھی کہہ سکتے ہیں, اور میں سمجھتا ہوں کہ یہ تہذیبی جنگ ہے جو اس وقت جو ہے وہ حق اور باطل کے درمیان کشمکش کی صورت میں برپا ہے. تو اس کشمکش کے اندر فوج ایک آلہ کار کے طور پہ استعمال ہو رہی ہے, اور فوج اس لیے آلہ کار کے طور پہ استعمال ہو رہی ہے کہ مغرب کی استعماری اور سرمایہ دارانہ پوری ذہنیت کو اور مغرب کی گلی سلی تہذیب کو جو ہے وہ پناہ دے سکے. ورنہ دیکھیے اس کا قوی امکان ہے کہ اب جو صورتحال تبدیل ہو رہی ہے اس تبدیل شدہ صورتحال میں پھر حقیقت اسلام ایک ہوپ ایک امید کی صورت میں نہ صرف مسلم ممالک میں بلکہ پورے یورپ اور مغرب میں ایک طاقت کے طور پہ ابھر رہا ہے, اور لوگ جو ہے وہ سرمایہ دارانہ نظام کے مقابلے میں اسلامی نظام معیشت کی طرف پڑھ رہے ہیں, سوچ رہے ہیں, دیکھ رہے ہیں. تو آپ اس چیز کو صرف اس تناظر میں نہ دیکھیں بلکہ اس میں جو کلچرل ایلیمنٹس ہیں تہذیبی عوامل ہیں اس تہذیبی عوامل کو آپ نظر انداز نہیں کر سکتے ہیں.
جی صدیقی صاحب, آپ کیا سمجھتے ہیں کہ کیا فوج اس پوزیشن میں ہے کہ 90 کی دہائی کے اوائل میں جو کہانی الجزائر میں دہرائی گئی تھی مصر میں بھی دہرا دے؟
نہیں, میں نہیں سمجھتا کہ اب جو ہے وہ فوجیوں کا اور فوجی آمروں کا دور جو ہے وہ تادیر قائم رہے گا. یہ ظلم کے چند لمحے ہیں, ظلم کے یہ چند دن ہیں. انشاءاللہ تعالی یہ جو ہے جو جس پوری قوم کی بچوں عورتوں اور جوانوں نے جو ہے وہ حسنی مبارک کے آہینی نظام کو توڑا تھا, ظلم کے نظام کو پاش پاش کیا تھا, یہ جو ایک دم مصنوعی طاقت کے بلبوتے پر جو فوج ہے وہ اس کو روک نہیں سکتی ہے.
جی پروفیسر عارف صاحب, آپ کیا سمجھتے ہیں کہ کیا یہ جو نتائج اب تک کے جو دوسرے مرحلے کے انتخابات ہو چکے ہیں اور پھر مارچ تک سارا سسٹم یا یہ عمل انتخابی مکمل ہو جائے گا, اور جس طرح سے اب تک کے نتائج آئے ہیں اس کے پیش نظر یہی خیال کیا جا رہا ہے کہ اخوان المسلمین اور جو اسلام پسند جماعتیں ہیں انہی کو کامیابی ملے گی, تو یہ نتائج فوج کے حلق سے آسانی سے اتر جائیں گے؟
دیکھیے والی بات تو میں آپ کو بتا دوں کہ آج اسلام پسند جماعتوں نے فوج کے خلاف پروٹیسٹ کیا ہے کہ انہوں نے جو عوام پر ظلم کیا ہے اس کے خلاف انہوں نے پروٹیسٹ فائل کیا ہے, جو ہے یعنی انہوں نے مخالفت کی ہے فوج کی اس بات کے اوپر جو ہے. اور دوسری طرف دو اور اپوزیشن جماعتوں نے آج مانگ کی ہے کہ ایک سویلین صدر بنایا جائے ٹنٹاوی کی جگہ پر جو ہے, تو وہاں پر یونٹی تو ہے تمام اسلام پسند جماعتوں میں اور دوسری جماعتوں میں جو کہ ملک میں جمہوریت چاہتے ہیں. جہاں تک اسلام پسند جماعتوں کا تعلق ہے فوج ان سے خوش نہیں ہے, کیونکہ 60 سال سے یہ فوج انہی کو نشانہ بنا رہی تھی, اسلامی جماعتوں کو, ان کے لوگوں کو گرفتار کرتی تھی, ان کو جیلوں میں رکھ رہی تھی. یہ فوج اور یہ جو سیکیورٹی آپریٹرس آج جو ہے ایجپٹ کا, وہ تو 60 سال سے کم از کم इस्लामी जमातों को, इस्लामी एक्टिविस्ट को जो है वो निशाना बनाए हुए थे। आज वो देख रहे हैं कि वो इलेक्शन जीत रहे हैं और वो हुकूमत करेंगे, तो वो उनके हलक से इतनी आसानी से नहीं उतरेगा। तो ये भी एक पॉसिबिलिटी है कि फौज जानबूझ करके ऐसे हालात पैदा कर रही है कि बड़ा नगमुश्ती हो, बड़ी लड़ाई हो, बड़े झगड़े हों, और फौज कहे देखिए हालात ऐसे हैं कि हम कुछ और अरसा अपनी हुकूमत जारी रखेंगे। ये भी एक तरकीब हो सकती है जो कि अमेरिकनों ने इनको पढ़ाया हो कि ऐसा करो कि ज़्यादा झगड़े फसाद हों, और उससे फ़ायदा ये होगा कि तुम कह सकते हो भाई मुल्क जो है वो ख़तरे में है और इसकी मईशत जो है तबाह हो रही है, और इस सिलसिले में ज़रूरी है कि फ़ौज की हुकूमत कुछ अर्सा और कायम रहे। तो अगर ये करना चाहें तो शायद वो ये भी उनके दिमाग में हो, लेकिन मेरा ख्याल ये है कि अब फौज के ये बस की बात नहीं है कि अगर इस्लामी पसंद जमातें जीत के आई इलेक्शन तो उनको उनको पावर देना पड़ेगी। हो सकता है कुछ और कंप्रोमाइज करना पड़े, लेकिन पावर उनको इवेंचुअली देना पड़ेगी उनको। लेकिन जितना वो मुश्किलात पैदा कर सकते हैं उनके लिए वो करेंगे, और ये भी मुमकिन है कि इस वक्त जो जानबूझ करके प्रोवोक कर रहे हैं, यानी जो लोग वहाँ थे तहरीर स्क्वायर में कल और परसों, उन्होंने रिपोर्ट किया है कि ये फौज ने गुंडे वहाँ हायर किए थे जो कि बिल्डिंगों के ऊपर चढ़े हुए थे, वहाँ से वो पत्थर फेंक रहे थे इनकलाबियों के ऊपर जो है, जिससे कि वो बहुत से लोग जख्मी हुए। ये तो और गुंडों को सामने भी उन्होंने भेजा था कि उनके ऊपर हमला करो जो है, जो इनकलाबी मुजाहरीन थे, और पुलिस को ये हुक्म था कि और फौज को कि जो जितना जुल्म कर सको करो उनके ऊपर जो है। हालांकि एक आज जनरल साहब आए हैं वहाँ टीवी पर कैरो में और कहा कि साहब हमने कोई हुक्म नहीं दिया था ये करने का, अगर हुक्म आपने नहीं दिया था फिर ये कौन कर रहा था, किसने हुक्म दिया था, ये उन्होंने जवाब नहीं दिया उन जनरल साहब ने जो है। तो फौज जो है वो भी अब देख रही है कि हालात तब्दील हो रहे हैं। उम्मीद यह है कि कुछ फौज के अफसर जो हैं टॉप अफसरों में जो कि कौम परस्त होंगे, जो इस्लाम पसंद होंगे, वो एक वक्त आएगा कह देंगे हम इस जुल्म का हिस्सा नहीं बनना चाहते हैं, और वो वक्त आएगा जब फौज के अंदर खुद दरार पड़ेगी, और तब अवाम जो हैं को वो अवाम के साथ होंगे, ना कि अमेरिकनों के साथ और फौजी अफसरों के साथ।
जी प्रोफेसर शकील सिद्दीकी साहब, आप देखेंगे कुछ अरसे से साबिक डिक्टेटर हुस्नी मुबारक के खिलाफ जो मुकदमे की कार्रवाई थी वो भी सुस्त पड़ गई है, और बहुत से मुबसिन का ये कहना है कि ये जो सब कुछ सूरत हाल इस वक्त ताज़ा पैदा हुई है, और जो लोग आवाम पर जुल्म तशद्दुद कर रहे हैं वो खुद हुस्नी मुबारक के ही अफराद और उन्हीं के अनासिर हैं। तो आप क्या समझते हैं कि क्या कहीं ना कहीं फौजी हुकूमत हुस्नी मुबारक को किसी भी एतबार से तहफ़ देने की कोशिश कर रही है?
नहीं, अगर फौज जो है वो हुस्नी मुबारक को कोई तहफ़ देने की कोशिश करेगी तो मैं नहीं समझता कि जो है वो आवाम इसको कबूल करेंगे। और जो इस वक्त अगर ताखीर हो रही है तो उस ताखीर की वजूहात मुल्क मिस्र के दाखिली सियासी सूरत हाल है। मैं समझता हूँ कि ये मुकदमा भी अपने एक मंतकी अंजाम तक पहुँचेगा, और बिल आखिर ये जो सारा सिलसिला है इनकलाब का, ये इस्लाम पसंदों के हक में एक तरीके से जो है वो फसा की नवीज साबित होगा। मैं इस मामले में जो भी मेरा मुताला है और जो भी मैंने हालात का जायजा लिया है, उस जायजे के नतीजे में मेरा ये विजदान है कि मिस्र में जो तब्दीली रुनुमा हुई है, मिस्र में जो इनकलाब की कैफियत पैदा हुई है, इसको मंतकी अंजाम तक पहुंचने से कोई भी कुव्वत इंशाल्लाह ताला नहीं रोक सकेगी।
जी सिद्दीकी साहब, पहले ही मरहले के इंतखाबात के बाद इसराइली वजीर आजम बेंजामिन नेतन्याहू ने साथ ही तशवीश और बरहमी दोनों का इजहार किया और कहा कि ये नतायज, ये जो सूरत हाल पैदा हो रही है ये बहुत ही ख़तरनाक है, और दीगर जो इसराइली काबीना के वज़रा है उन्होंने भी तशवीश का इजहार किया, और इसे एक इसराइल के अंदर सियासी जलजले से ताबीर किया है मिस्र की मौजूदा सूरत हाल को, और जिस तरह से इंतखाबात में जमातें उभर कर सामने आ रही हैं, तो क्या देख रहे हैं आप इसराइल का और गासिब सहयोनी हुकूमत का मुस्तकबिल?
ये बिल्कुल अज़हर बिन शम्स है कि देखिए कि जो इस वक्त मिस्र में सहयोनी और इस्तेमाली क़ुव्वतें कारफरमा नजर आ रही हैं, वो अपनी बका की आखिरी लड़ाई लड़ रही हैं। देखिए सबसे ज्यादा इसमें जो ज़र्ब लगी है مصر کے حالات کی وجہ سے وہ اسرائیل کو ہی لگی ہے. اور اسرائیل کو لگنے کا مطلب یہ ہے کہ امریکہ بھی اس ضرب سے محفوظ نہیں رہ سکا ہے, بلکہ میں تو کہتا ہوں کہ پورا یورپ اور مغرب جو ہے اس کی ضرب پر ہے.
جی.
تو یہ بات تو بالکل واضح ہے کہ اسرائیل بھی اور امریکہ بھی وہ مصر میں ہونے والی اس تبدیلی کو آسانی کے ساتھ نہ تو ہضم کر سکے گا نہ قبول کر سکے گا. اس کے لیے ہر وہ حربہ اور ہتھکنڈا استعمال کرے گا جس طرح سے وہ آج ایران میں انقلاب کو نقصان پہنچانے کے لیے اور ناکام بنانے کے لیے کر رہا ہے. کیونکہ اس کو معلوم ہے کہ اگر ہم نے جو ہے وہ مصر میں بھی اس طرح فری ہینڈ دے دیا تو ایک نیا ایران جنم لے سکتا ہے. اور دیکھیے اب ایران جو ہے وہ کسی ملک کا نام نہیں رہا, بلکہ یہ ایک علامت بن کر ابھرا ہے اسلام کی, انقلاب کی اور تبدیلی کی.
بہت شکریہ آپ کا. پروفیسر عارف صاحب, بان کی مون نے گزشتہ دنوں کے تشدد آمیز واقعات کی مذمت کی ہے, تو کیا اتنے بڑے عالمی ادارے کے سیکرٹری جنرل کی طرف سے مصر میں ہونے والے اتنے بڑے پیمانے پر مظالم کی سلسلے سے صرف مذمتی بیان ہی کافی ہے یا کوئی عملی اقدام کی ضرورت ہے, جیسا کہ سلامتی کونسل امریکہ کی سرکردگی میں شام اور دیگر ملکوں کے تعلق سے حرکت میں آ گئی تھی؟
میرا تو خیال ہے کہ اگر وہ نہیں کرتی ہیں بین کی مون صاحب, تو یہ ظاہر ہو جاتا ہے کہ ان کے مفادات اور یا ان کی تھنکنگ یا ان کے وہ کس سائڈ میں ہیں, کیونکہ مصر میں جو ظلم ہو رہا ہے وہ تو کہیں بھی اتنا نہیں ہو رہا ہے تمام مڈل ایسٹ میں جو ہے. اور بین کی مون صاحب کا کنڈمنیشن جو ہے وہ تو ایک علامتی چیز ہے, کوئی اس سے مصر کے جو حاکم ہیں ان کے اوپر اثر نہیں ہوتا ہے. ضروری اس بات کی ہے کہ سیکیورٹی کونسل ریزولوشن پاس کرے اور ان کو ٹرائی کرے, کرائمس اگینسٹ ہیومینٹی, انسانیت کے خلاف جو جرم یہ کر رہے ہیں اس کے خلاف ان کا ٹرائل ہونا چاہیے. لیبیا پہ تو کیا تھا, لیکن لیبیا پر نیٹو نے 100,000 آدمیوں کو کا قتل عام کر دیا نیٹو کی بمبارڈمنٹ میں, جبکہ وہاں کے لوگ خود لڑ رہے تھے اور وہ خود فتح حاصل کرتے. اس کے بجائے آج تک اس کے اوپر کوئی انکوائری انہوں نے نہیں کرائی ہے جو ہے. لیکن شام کے اوپر وہ دن رات بات کر رہے ہیں کہ یہ ریزولوشن ہو وہ ریزولوشن. پوٹن نے کلیئر کہا کہ ابھی کہا ہے کہ لیبیا کے اوپر بھی انکوائری ہونا چاہیے کہ کتنے لوگ نیٹو کی بمباری سے مارے گئے ہیں. جہاں تک ریزولوشن کا اس کا تعلق ہے بیان بازی کا, یہ بین کی مون بیان دے رہے ہیں, ادھر امریکن بھی, وہ سوزن رائز جو ہے اس نے بھی یونائٹڈ نیشن میں کچھ کہا کہ عورتوں کے ساتھ ان کی بےزتی کی گئی اور برا سلوک کیا گیا, لیکن ان چیزوں سے فوج کے اوپر اتنا بڑا اثر نہیں ہوتا ہے جب تک کہ وہاں سے سیکورٹی کونسل سے کوئی ریزولوشن پاس نہ ہو کہ ان لوگوں کو ذمہ دار ٹھہرایا جائے جنہوں نے حکم دیا تھا کہ یہ سب یہ ظلم کیا جائے.
بہت شکریہ بہت شکریہ, وقت ہمارا بالکل ختم ہو چکا ہے.
تو ہے کنٹاوی صاحب, جن جو بھی ہو ذمہ داری ان کی پرائز ہوتی ہے.
بہت شکریہ, وقت ہمارا ختم ہو چکا ہے. ہم آپ کے اور پروفیسر شکیل صدیق صاحب کے شکر گزار ہیں کہ قیمتی وقت عنایت کیا, اور ساتھ ہی اپنے معزز مہمان ناظرینوں کے کہ وہ ہمیشہ کی طرح آج بھی ہمارے ساتھ رہے. پروگرام کے آخر تک انہوں نے ہمارے ناظرین ہمارا ساتھ دیا, تو اگلے پروگرام تک کے لیے اجازت دیجیے. خدا حافظ.